खुलेको बेहोरा सम्पूर्ण विद्यार्थीहरू तथा अभिभावक वर्गमा सहर्ष जानकारी गराइन्छ। तपसिल आवेदन फारम बुझाउने तथा भर्ना हुने अन्तिम मिति यही चैत्र 27 गतेसम्म, कक्षा सञ्चालन चैत्र 28 गतेदेखि, कक्षा सञ्चालन समाप्त हुने मिति 2074 पौष पहिलो साता, परीक्षा फारम भर्ने भराउने 2074 कार्तिक 5 गतेदेखि मङ्सिर 4 गतेसम्म, परीक्षा सञ्चालन 2074 पौष दोस्रो हप्ता, नतिजा प्रकाशन 2074 चैत्रमा, टियु रजिस्ट्रेसन फारम भर्ने 2074 असार मसान्तभित्र। उपलब्ध मूल विषयहरू शिक्षा योजना तथा व्यवस्थापन, स्वास्थ्य शिक्षा, अङ्ग्रेजी शिक्षा, नेपाली शिक्षा, गणित शिक्षा, जनसङ्ख्या शिक्षा। विस्तृत जानकारीका लागि सम्पर्क सुदूरपश्चिमाञ्चल क्याम्पस एमएड कार्यक्रम 091-526-392। सेन्ट्रल सुगर रिफाइनरी कम्पनी मलेसियाका लागि आवेदन दिएका कामदारहरूको एन्ट्री साग 5 र 6 गति बिहान 9 बजे होटल जलसामा हुँदैछ। बेसिक सेलरी प्लस ओटी प्लस अलाउन्स गरेर मलेसियन रिङ्गिट 1800 ग्यारेन्टी हुनेछ। थप जानकारीका लागि नूर अपर्चुनिटिज ओभरसिज, अनामनगर, काठमाडौँ, नेपाल 01-42-48-412, 42-19-736। सम्पर्क व्यक्ति अशोक सुवेदी 98-584-22-29 र कैलालीका लागि योगेश चौधरी 98-24-60-23-57।
सूचना। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार हाइड्रोसिल सम्बन्धी शल्यक्रिया निशुल्क भइरहेकाले हाइड्रोसिलका बिरामीहरूले यस अस्पतालमा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ। सम्पर्क सेती अञ्चल अस्पताल विकास समिति, धनगढी, कैलाली। शल्यक्रिया हुने अवधि यही आषाढ 25 गतेसम्म।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी सन्तोष राउतसँगै दीपक जोशीको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। वर्ष 2073 आज अन्तिम दिन, यस वर्ष ठूला उपलब्धि नभए पनि विकास निर्माणका योजनाहरूको सुरुवातले सुदूरपश्चिमवासी आशावादी।
धनगढीमा मतदाता लक्षित टुक्रे कालोपत्रे गरिँदै छेउछाउमा ग्राभिल समेत नभएका सडकको बीचबीचमा कालोपत्रे गरिएपछि स्थानीय अचम्मित।
चुनावका बेला बझाङमा 6 महिनादेखि अवरुद्ध सिँचाइ कुलो, वाइसिएलद्वारा मर्मत। दार्चुलाका स्थानीय तहमा दलहरू उम्मेदवारीको टुङ्गो लगाउँदै।
र धनगढी प्रिमियर लिगमा कञ्चनपुर आइकोनिकको रोमाञ्चक जित, पारस खड्काको कप्तानीको टिम धनगढीको लगातार दोस्रो हार।
नवदुर्गा टेक्नोलोजी प्रालीले लिएर आएको छ संसारका 60 भन्दा बढी विस्तार गरिसकेको इटालियन टेक्नोलोजीमा आधारित पेजियो ब्रान्डका पेट्रोल अटो रिक्साहरू।
विशेषताहरू: अन्तर्राष्ट्रिय बजारमा 130 वर्षदेखि आफ्नो बजारमा नम्बर 1 ब्रान्डका रूपमा स्थापित। स्पेयर पार्ट्स तथा सर्भिसको सुविधा भएको।
पहाड तथा कच्ची बाटोमा पनि राम्रोसँग चल्न सक्ने।
प्रति लिटर 30 किलोमिटर माइलेज दिने र फाइनान्सको सुविधा भएको।
पाइने स्थान नवदुर्गा टेक्नोलोजी प्राली, धनगढी, हसनपुर। एयरक्राफ्ट सँगै 091-527-501, 521-501 र मोबाइल नम्बर 98-584-20-313। धनगढीको गार्डनर प्रिन्टर्समा सुदूरपश्चिममा पहिलो पल्ट अत्याधुनिक जापानी टेक्नोलोजीबाट निर्मित डिजिटल मल्टिकलर प्रेस पनि।
हाम्रा सेवाहरू: सबै प्रकारका रङ्गीन छपाई, भिजिटिङ कार्ड, प्रमाणपत्र, ब्यानर, पोस्टर, विवाह कार्ड, क्यालेन्डर, ब्रोसर, लेटर प्याड र
गार्डनर प्रिन्टर्स, अफिस, बस पार्क निकास द्वार र डिजिटल मल्टी कलर प्रेस रातोपुल धनगढी
98485-81597 र 98485-88416।
आजको खबर अब विस्तारमा। आज विक्रम सम्वत 2073 को अन्तिम दिन हो। भोलिदेखि नयाँ वर्ष 2074 सुरु हुँदैछ। नेपालीहरूले विक्रम सम्वत 2073 विभिन्न घटना र परिघटनालाई अनुभव गर्न पाएका छन्। धेरै समस्या र चुनौतीका बीचमा भएका केही घटनाक्रमले नेपालीहरूको मुहारमा खुसीको सञ्चार भयो। सुदूरपश्चिमको मुहार फेर्न सक्ने केही विकासका योजनाहरूको निर्माण पनि यही वर्षबाट सुरु भयो। नयाँ वर्षको संघारमा 2073 सुदूरपश्चिमवासीहरूका लागि कस्तो रह्यो त? सहकर्मी नवराज पनेरुले तयार पारेको एक सामग्री।
2073 सालमा भूकम्प, नाकाबन्दी, टिकापुर घटना, 32 थुप्रै घटनाको सामना गरेका सुदूरपश्चिमवासीको वर्ष 2073 भने सामान्य बितेको छ। वर्ष 2073 सुदूरपश्चिमबाटै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका रमेश लेखकले केही विकासका योजनाहरूको काम सुरुवात गर्ने कोसिस गरे। डेढ दशकदेखि चर्चामा रहेको धनगढी दिपाइल जोड्ने फास्ट ट्र्याकको डोटीको विपिनगरमा कार्यालय स्थापना गरियो। यद्यपि फास्ट ट्र्याकको कामले गति लिन सकेको छैन। धनगढीदेखि अत्तरियासम्म 6 लेनको सडक निर्माणका लागि पनि कार्यालय स्थापनासँगै टेन्डर भएको छ भने कञ्चनपुर हुलाकी सडकको काम पनि यही वर्ष सुरु भएको छ। लामो समयदेखि चर्चामा रहेको गेटा मेडिकल कलेजमा पूर्वाधार निर्माणले पनि यसै वर्षदेखि गति लिएको छ। रुख कटानीमा भएको विवादका कारण मेडिकल कलेजको निर्माणले गति लिन सकेको थिएन भने अहिले कलेज, अस्पताल र प्रशासनिक भवन निर्माणका लागि निर्माण व्यवसायहरू आन्तरिक तयारीमा जुटेका छन्। तराईका सदरमुकाम धनगढी र महेन्द्रनगरका लागि 50-50 करोडको सघन शहरी विकास कार्यक्रमका लागि पनि यस वर्ष योजना छनौट र टेन्डरको काम सकिएको छ। कैलाली र कञ्चनपुरका 4 वटा नगरपालिकामा लागू हुने क्षेत्रीय शहरी विकास कार्यक्रमले सोचे जस्तो प्रगति नगरे पनि धेरै प्रक्रिया अगाडि। ठूला दुर्घटनाले पीडित बन्दै आएको सुदूरपश्चिममा वर्ष 2073 भने ठूला दुर्घटना भएनन्। यद्यपि 1-2 जनाको ज्यान जारी गरी घटनाहरू भने सुदूरपश्चिममा पनि वर्षभरि नै भइरहे। वर्षको अन्त्यतिर नै डोटीको पिपल्ला बजारमा भीषण आगलागी भयो। झण्डै 2.5 करोड बढीको क्षति भयो। 2072 सालमा जारी भएको संहिता सहितको नयाँ संविधान जुन गतिमा कार्यान्वयनको आशा थियो त्यो अनुसार हुन सकेन। यद्यपि देशभरि झै सुदूरपश्चिममा पनि वर्षको उत्तरार्धमा नयाँ संरचना अनुसार स्थानीय तह कार्यान्वयनमा आएका छन्। वैशाख 31 गते हुने स्थानीय तहको चुनावको माहौल पनि उत्साहजनक बनेको छ। वर्ष 2073 सुदूरपश्चिमका लागि ठूलो उपलब्धि खेलकुद क्षेत्रबाट मिलेको छ। फागुनमा पहिलोपटक निजी क्षेत्रको प्रयासमा खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना भयो भने अहिले नेपालकै सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग सञ्चालन भइरहेको छ। यसले एकातिर खेलकुदलाई व्यवसायीकरण गरिरहेको छ भने सुदूरपश्चिममा खेल पर्यटनको सम्भावना पनि बढाइदिएको छ। पूर्वाञ्चलमा सञ्चालन भएको 7 राष्ट्रिय खेलकुद प्रतियोगितामा भने सुदूरपश्चिमको प्रदर्शन निकै निराशाजनक रह्यो। खेलाडीहरूको पलायन रोक्न नसक्दा प्रतियोगितामा सुदूरपश्चिम पुछारमा रह्यो। वर्षको अन्त्यतिर फागुन महिनामा भारतीय सुरक्षाकर्मीको गोली लागि हत्या भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको चर्चा देशभरि नै चल्यो। हत्याको विरोधमा केही दिन सीमा क्षेत्र तनावग्रस्त रह्यो भने घटनास्थलमा लामो समय निषेधाज्ञा जारी पनि रह्यो। शहीद घोषणा गरिसकेपछि गौतम परिवारलाई सहयोग गर्न दलहरूको प्रतिस्पर्धा नै चल्यो। भारतको हस्तक्षेप र गोविन्दको हत्याले नेपालीमा देशभक्ति र स्वाभिमानको तरङ्ग ल्याइदिए पनि सरकारले उक्त घटनामा भारत सरकारलाई झुकाउन नसकेपछि धेरै आलोचना पनि भयो। प्रहरी प्रमुखमा सुदूरपश्चिमका जयबहादुर चन्दको नियुक्तिले पनि देशभर चर्चा पायो भने सर्वोच्च अदालतले उहाँको नियुक्ति खारेज गरेपछि भने सुदूरपश्चिमवासीले चन्दलाई प्रहरी प्रमुख बनेको हेर्न पाएनन्। त्यसैले नयाँ वर्षमा 3 वटै तहको निर्वाचन भएर देशमा राजनीतिक स्थिरता आओस्, नेपालीहरूले परिवर्तन संस्थागत भएको हेर्न पाउन्, युवाहरूका लागि स्वदेशमै रोजगारीका वातावरण बनोस् भने नेपाल आर्थिक विकास र समृद्धिको पथमा लम्कियोस्। दिनेश एफएम परिवारको पनि नयाँ वर्षको शुभकामना। दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
नयाँ धनगढीवासीको भनाई केही बेरमा प्रस्तुत गर्नेछौँ। अब बाँकी खबर। एकताका भारतको बिहार विधानसभा निर्वाचनमा लालू यादवले गाउँ गाउँमा गएर आफैले जनताको कपाल काटेको घटना झैँ बझाङमा चुनावको मुखमा माओवादी केन्द्रले 5 दिन लगाएर मर्मत गरिएको सिँचाइ कुलोले पनि चर्चा पाएको छ। नेकपा माओवादी केन्द्र निकटको वाइसिएलले बझाङको पानकोटदेखि कैलाशसम्मको सडक निर्माणका बेला भत्किएको 250 मिटर सिँचाइ कुलो मर्मत गरेर पानी बग्ने बनाएको हो। सडक निर्माणका क्रममा 6 महिना अघिदेखि उक्त सिँचाइ कुलो अवरुद्ध भएको थियो। सडक निर्माण गर्दा सिँचाइ कुलो पुरै माटोले पुरिएको र त्यसले स्थानीय सिँचाइ गर्नबाट वञ्चित भएको कुराले माओवादी केन्द्रको वडा भेलामा चर्चा पाएपछि वाइसिएल र स्थानीयले जुटेर 5 दिनमा कुलो बनाएका माओवादी केन्द्रका जय पृथ्वी नगरपालिकाका नगर अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिनुभयो। कुलोका लागि बजेट कसैले नदिएकाले जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले निर्माण गरिएको उहाँले बताउनुभयो। सिंचाइ कुलो मर्मतका लागि देशदेखि 50 जनाले काम गरेर 5 दिन सकेको माओवादीका युवा नेता नरेन्द्र खड्काले बताउनुभयो। सिंचाइ कुलो भत्किएपछि त्यहाँका किसानहरूले बिना सिंचाइ गहुँ खेती गरेका थिए। स्थानीय तहको निर्वाचन नजिक आइरहेका बेला अरू दलहरूले चुनावका बेला जनप्रिय काम गरिरहेको आरोप लगाएका छन्। गाउँठाउँका सामान्य निर्माण कामहरू बिना बजेट पनि गर्न सकिने भए पनि 6 महिना अघि कसैले चासो नलिएको कुलो चुनावका बेला मर्मत भएपछि यसले चर्चा पाएको हो। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
ओए, कस्तो छ एग्जामको तयारी? खोइ के तयारी भन्नु, किताब नै थिएन, केही पढेकै छैन, म त स्योर फेल हुन्छु।
होइन, कस्तो किताब नै थिएन भन्छे यो?
हो भने किन्न त खोजेको कतै पाइएन।
ओहो, चुवाइ पुस्तकको बारेमा थाहा छैन तलाई? प्लस टू क्याम्पस स्कुल लेभलका सम्पूर्ण पाठ्य पुस्तकका गाइड, गेस्ट पेपरहरू, एचए, अनमी, ल्याब असिस्टेन्स, लोक सेवा शिक्षक सेवा आयोगका पुस्तक, गेस्ट पेपरहरू तथा स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। चुवाई पुस्तक पसल पाठ मोड धनगढी 091-5-25-246।
विशेषज्ञ डाक्टर अब कञ्चन मेडिकलमा डाक्टर किरण खनाल एमबीबीएस डियु एमडी इन्टर्नल मेडिसिन न्याम्स वीर हस्पिटल पेट छाती तथा मुटु रोग विशेषज्ञ मुटु पेट कलेजो छाती थाइराइड सुगर सम्बन्धी जाँच तथा उपचार गरिन्छ।
डाक्टर प्रतीक्षा सिंह राठौर एमबीबीएस केयु डिजियु न्याम्स बाँझोपन निसन्तानपन र प्रसूति तथा स्त्री सम्बन्धी सम्पूर्ण रोगको उपचार कञ्चन मेडिकल स्टोर अस्पताल रोड धनगढी 5206000।
ब्रेकपछि समाचारमा स्वागत छ। यसअघि हामीले प्रस्तुत गर्यौँ वर्ष 2073 को आज अन्तिम दिन। यस वर्ष ठूला उपलब्धि नभए पनि विकास निर्माणका योजनाहरूको सुरुवातले सुदूरपश्चिमवासी आशावादी र चुनावका बेला बझाङमा चाहिँ कुलो वाइसिएलद्वारा मर्मत।
अब बाँकी खबर। धनगढी उपमहानगर क्षेत्रमा सडक कालोपत्रका योजना बाँड्दा विकासै अड्डाहरूको चरम मनोवानी देखिएको छ। आवश्यकता अनुसार सडक ग्राभेल र कालोपत्री गर्नुको सट्टा पहुँचको भरमा कालोपत्री र ग्राभेलका योजनाहरू बाँडिँदै आएको छ। उपमहानगरपालिकाले निर्माण गरिरहेका कालोपत्री सडकको गुणस्तरमाथि औँला उठिरहेका बेला उपमहानगरपालिकासँगै अन्य विकासे अड्डाहरूले कालोपत्रका योजना बाँड्दा पनि मनोमानी गरेको पाइएको हो। उपमहानगरपालिकाका कतिपय स्थानमा चलन चल्तीका सडकभन्दा पनि भित्रपट्टिका सडकलाई बीचमा मात्रै पक्की गरिएको छ। सहकर्मी नवराज पनेरुको यो रिपोर्ट सुनौ।
कोइलालीका विकासी अड्डाहरूले प्रदेश नम्बर 7 को व्यापारिक सहर धनगढीमा यताउता ग्राभेल समेत नभएका सडकलाई बीचमा कालोपत्रे गरेर हाँसोको विषय बनाएका हुन्। धनगढी उपमहानगरपालिका वडा नम्बर 4 उत्तर बेहडीमा सिपुरी धामदेखि चटकपुर जोड्ने सडकमा सबैभन्दा बढी आवत जावत हुन्छ। त्यसपछि उत्तर बेहडी भएर शहीदगिर जोड्ने भित्री सडक पनि चलन चल्तीमा छ। त्यसले यताउता पक्की नभएको ड्राइभर टोलमा रहेको भित्री सडकलाई कालोपत्रे गरेको छ। उत्तर बेहडीका स्थानीय बासिन्दा दिलबहादुर बोहरा:
खोइ अब हाम्रो यहाँ मतदाता कम भएर हो कि हामीसँग भोट कम भएर हो कि भोट त हामी 10 भोट दिए एकैजना तान्छौँ होइन नतान्ने कुरो होइन तर फोहोर फङ्गारी प्रदूषण भन्ने कुरा घरतिर जम्मै आएर बस्ने जस्तो छैन। मैले कचेट भने इन्जिनियर साहबलाई लौ यो गरिदिनु पऱ्यो हाकिमलाई भने तिनीहरू चाकरी गर्नुपर्ने भने चाकरी गर्छौँ तिनीहरूले भनिदिनु पऱ्यो हाम्रो चाकरी गर्छौँ न तपाईँलाई रोड दिन्छौँ भनेर होइन त चाकरी गर्नु भने अब पञ्चायत व्यवस्था बौद्धली व्यवस्था किन?
उत्तर बेहडी मात्र होइन यस्ता ठिक टुप्पोमा पक्की नभएर बिचमा मात्रै कालोपत्री गरिएका धनगढी उपमहानगरपालिकाभित्रै दर्जन बढी सडक भेटिन्छन्। धनगढी उपमहानगरपालिकाको पटेला जुगेडा जाई मट्यारी विशालनगर लगायतका स्थानमा पनि चलन चल्ती भन्दा पहुँचको भरमा बीचको केही भाग मात्रै कालोपत्री गरिएको छ। धनगढीको तारानगरका स्थानीय बासिन्दा शिवराज जोशी:
राजनीतिले गर्दाखेरि हुन्छ जस्तो लाग्छ मलाई। जहाँ चाहिँ राजनीतिक कर्मीहरू हुन्छन् तिनीहरू घरमा बीच पुग्ने त्योभन्दा बाहेकको चाहिँ उनीहरूले चाहिँ हेर्दै नहेर्ने कुरै गर्दै नगर्ने गर्दाखेरि
सांसद विकास कोषबाट बाँडिने अधिकांश कालोपत्री र ग्राभेलका योजनामा सबैभन्दा बढी मनोमानी देखिएको छ। सांसदहरूले आफ्ना नेता कार्यकर्ता भएका टोलमा कालोपत्री पुगाउने बढी भोट भएको स्थानलाई कालोपत्रीका लागि प्राथमिकतामा राख्ने प्रवृत्तिका कारण यस्तो भएको हो। नेताहरूको चाकरी र सरकारी कर्मचारीलाई कमिसन दिन नसकेका कारण आवश्यकता भएका स्थानभन्दा पनि पहुँचको भरमा योजना बाँडिएको आरोप उपमहानगरपालिकावासीको छ।
चाकरी गर्नुपर्छ भने एउटा खसी काटेर फलफुल लगेर जान्छौँ हामी पनि, हाम्रो रोड पिच गरिदिउँ होइन। अब नेता भन्दाखेरि हामीले पनि मध्य आउँ भने कुना कुनामा तिनीहरू पिच गरिराख्छन्, यो के कारण हो त्यो त समझमा आउँदैन मलाई।
नगरपालिकाबाट पनि अलि मेन मेनमा गरिदिँदैन होइन, टोलको मान्छेले गएर नगरपालिकामा ऊ गर्छन्, टोल टोल पिच गराएर आछन्, ठुल्ठुलो नेताहरू पनि तिनीहरूको कमजोरीले गर्दा पनि होला।
वडा स्तरबाट वडा भेलामा स्थानीय बासिन्दाले लगभग सबै सडक कालोपत्रे नभए ग्राभलका लागि माग गर्दै आएका छन्, तर तिनीहरूलाई प्राथमिकीकरण गर्ने काम भने उपमहानगरपालिका र तत्कालीन जिल्ला विकास समितिको हो। तर प्राथमिकीकरणको कुनै पनि मापदण्ड निर्धारण नगरेका बासिन्दाको राजनीतिक पहुँच बढी छ, त्यही टोलमा ग्राभल र कालोपत्रेका योजना पास गर्दै आएका छन्। एकजना राजनीतिक कार्यकर्ता तथा धनगढी मनहेराका स्थानीय बासिन्दा केशव उपाध्याय,
कालोपत्रे मात्र होइन, तपाईँ हामीले गुराबी हेर्यो भने चौडाइ हुन्छ, मोटाइ हुन्छ, त्यो कतै नमिलेर पनि पास भएका छन् नम्बर एक। दोस्रो कुरा, कतै पनि धनगढी नगरपालिका एकाद बाहेक हेर्नुमा पनि सबै गुणस्तरीय हुन्छन्। अब आर्थिक प्रलोभ नै हुनसक्छ जस्तो लाग्छ कि मलाई, व्यक्तिगत चाहिँ भावनाका आधारमा नाताका आधारमा चाहिँ पास गरिदिने, डेढ दुई वर्षभन्दा बढी त कोही टिक्या यसो गयो भने भत्का कहीँ न कहीँ भत्का कि त्यो एउटा त साँच्चै विवाद भएर केही ठाउँमा भएको छ नि धनगढी उपमहानगरपालिका सन्दर्भमा, र केही ठाउँमा सुन्न आए जस्तै पहुँचको आधारमा जस्तै 100 मिटर छ भने 100 मिटर त केही ओरै हुन्छ, आफ्नो घरसम्म पुग्दैन, अनि त्यसलाई बढाउनका लागि पनि बिचमा खाली गरेर अगाडि लिएको जस्तो चाहिँ सुनिन्छ।
पक्की भएको सडकबाट सुरु नगरेर बिचबिचमा 100 मिटर 200 मिटर कालोपत्रे गरेपछि स्थानीय निकाय र सांसद कोषको रकमको दुरुपयोग हुँदै आएको छ। दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
अब अर्को प्रसङ्ग, सडकमा जथाभावी निर्माण सामग्री राखेर आवाजावात सामग्री जफत गर्न सक्ने अधिकार भएको धनगढी उपमहानगरपालिकाले आफ्नै भवन निर्माणका क्रममा सडकमा आवाजावात प्रभावित हुने गरी निर्माण सामग्री थुपारेको छ। एलेनसोक राष्ट्र बैङ्क जोड्ने सडकमा गिट्टी बालुवा सडकको आवागमन प्रभावित हुने गरी राखिएपछि नगरवासीलाई आवाजावतमा समस्या देखिएको छ। सडकको आधा भाग ओगट्ने गरी बालुवा र गिट्टीहरू राखिएपछि आवाजावतमा निकै समस्या भएको धनगढीका स्थानीय बासिन्दा केशव उपाध्यायले बताउनुभयो। धनगढीमा निर्माण सामग्री सडकमा राख्ने परिपाटीले थुप्रै दुर्घटना घटिसकेका छन् भने आवाजावतमा निकै समस्या हुँदै आएको छ। सबै नगरवासीलाई सडकमा निर्माण सामग्री नराख्न निर्देशन दिनुपर्ने अधिकार प्राप्त निकाय आफैले सडकमै निर्माण सामग्री राखेपछि स्थानीयले उपमहानगरपालिकाको चर्को आलोचना गरेका छन्। नगरपालिकाले सडक नै छुने गरी निर्माण गरिरहेको भवनको नगरवासीले विरोध गरे पनि निर्माण काम धमाधम भइरहेको छ। आफ्नो परिसरसँग जोडिएको सडकलाई फराकिलो पारेर एउटा नमुना पेश गर्न धेरै नगरवासीले सुझाव दिए पनि उपमहानगरपालिकाले मापदण्ड अनुसार नै व्यापारिक भवनको निर्माण भइरहेको भन्दै निर्माण कार्य जारी राखेको थियो।
वर्ष 2073 को आज अन्तिम दिन, भोलिबाट हरेक नेपालीले नयाँ सपना सजाउने बताएका छन्। नयाँ वर्षको सुरुवातसँगै मानिसहरूले नयाँ कामको पनि सुरुवात गर्ने भएका छन्। उनीहरूले नयाँ वर्षको सुरुवातसँगै देशमा शान्ति र समृद्धिको कामना पनि गरेका छन्। सुनौ धनगढी बजारमा भेटिएका स्थानीयको भनाई जस्ताको त्यस्तै।
दलबहादुर बोगटी, संविधानले दिएको प्रादेशिक परिवर्तन आएको छ, यसमा निकै जनतामा पनि उत्साह आएको छ, केही हुन्छ भन्ने हामीले पनि चाहेका छौँ। केही न केही नयाँ परिवर्तन आउनुपर्छ नयाँ वर्ष सँगसँगै, अब नयाँ मानसिकतामा गएर नयाँ देश बनाउने नयाँ नेपालको सपना सबले हेरौँ भन्ने चाहना छ।
मेरो नाम देवराज ओझा। देशमा शान्ति छाओस्, अहिलेसम्म हामीले चाहिँ विभिन्न द्वन्द्वहरूबाट हामीदेखि यस अवस्थामा चाहिँ अबको नयाँ वर्षदेखि एउटा आर्थिक समृद्धिको दशक बनोस्, हाम्रो स्थानीय निकायको सबै संरचनाहरू चाहिँ पूर्ण रूपमा चाहिँ गाउँठाउँलाई चाहिँ एउटा समृद्ध र विकसित ठाउँ बनाउन सकुन्।
मेरो नाम तिलकराज भट्ट। सुखदको आशा सबैले बोकेका छन्, राजनीतिक दलहरू नेताहरू छन्, तिनमा चाहिँ एउटा एकताको भावना, देशको मूल समस्या त्यसको समाधान तर्फ एकजुट भएर लाग्न जरुरी छ, समृद्धि तर्फ राष्ट्रलाई लम्क्यो।
रामप्रसाद गौतम हो। चुनाव राम्रोसँग भइदिएर अब नेताहरूले राम्रो काम गरिदिए नै राम्रो हो।
भक्तबहादुर साउत। यसमा विकास नै आवश्यक छ नि सबैभन्दा ठुलो त। संविधान बनिसकेपछि होइन, संविधान बनिसकेपछि राम्रो सुख शान्तिसँग बस्न पाए राम्रो होइन, विकासहरू गर्यो भने राम्रो।
अब नयाँ वर्षमा खासै त्यस्तो प्लान त छैन, अब मेरो फर्दर स्टडीलाई पुरा गर्ने विचारमा छु। स्टडी पुरा गर्ने त हो, तर देशमा यस्तै अवस्था छ।
गुणाकर पनि जुन दिनबाट हामी नयाँ कामको थालिने गर्छौँ र नयाँ सोच राख्छौँ त्यो पनि नयाँ वर्ष हो भन्ने एउटा मेरो सोचाइ हो। नयाँ वर्षमा अब हाम्रो देशमा एउटा शैक्षिक र सांस्कृतिक क्रान्ति एउटा हुनुपर्छ। अब शिक्षाको प्रणाली छ त्यो एकदम खस्किदो अवस्थामा, त्यो पनि हामी पश्चिमी संस्कृतिमा धेरै लिप्त भइरहेको छन् हाम्रो युवाहरू, र हाम्रो लोक संस्कृति र हाम्रो यहाँको परम्परालाई त्यसको लागि व्यापक रूपमा एउटा अभियान र कार्यक्रम गर्ने भन्ने मैले चाहिँ सोच राखेको।
दीपक खड्का। विगतमा जे जस्ता भएका छन्, जस्ता अब योजना बनाएका छन्, ती योजनाहरू पुरा नभएका हुन्छन्, ती योजनाहरू पुरा गर्नको लागि अब आउँदा दिनहरूमा चाहिँ पुरा हुन् तिनीहरूका सोचहरू तिनीहरूका पुरा नभएका सोचहरू अब पुऱ्याउनु भन्न चाहन्छु।
सरबाट कुनै नयाँ प्लान त्यस्तो अहिलेसम्म गरेको त छैन, अब अहिले भइराखेको मेरो जुन कामहरू छ त्यसलाई कन्टिन्यू गर्ने छ होइन। अब 73 सालमा विभिन्न अब कुराहरू भयो नेपाल हाम्रो देशमा होइन, राम्रो नराम्रो सबै कुराहरू भयो। अब 74 सालमा चाहिँ नराम्रो केही पनि नहोस्, सबै राम्रो नै राम्रो होस्, सबै देशवासीहरूमा चाहिँ सुख समृद्धि एवं शुभकामना दिन चाहन्छु।
आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो। यो उजेलीको घर किन उज्यालो भयो भने त एलजी ब्रान्डको इलेक्ट्रोनिक सामानले पो रहेछ।
ए मेरियामै हो र भने कहाँबाट ल्याकी रहेछ नि यति राम्रा सामान?
कहाँ हुनु, त्यही त हो विवेक मार्केटर्सबाट। हाम्रो यहाँ एलजी ब्रान्डका टिभी, एलसिडी, एलइडी, फ्रिज, भ्याकुम क्लिनर, वासिङ मेसिन, डिप फ्रिज, मोबाइल तथा सम्पूर्ण इलेक्ट्रोनिक सामान काठ तथा स्टिलबाट निर्मित, सोफा, दराज, पलङ, घर तथा सियल, सम्पूर्ण फर्निचर र फर्निसिङका सामान, पर्दा, कार्पेट, म्याट्रेस, फाइबर सिरक, ब्ल्याङ्केट सुपथ मूल्यमा पाइन्छन्।
सम्पर्क विवेक मार्केटर्स एन्ड सप्लायर्स, एभरेस्ट ब्याङ्क अगाडि। सम्पर्क 5239096।
शुभश्री प्यालेस प्रेजेन्ट्स न्यू इयर इभ सेलिब्रेसन पार्टी यही चैत्र 31 गते। अट्र्याक्सन मौसमी गुरुङ, जोवन भुजु, डीजे कल्पित र उडान ब्यान्ड, फेसन सो विथ 5 मोडल्स फ्रम काठमाडौँ एन्ड 3 मोडल्स फ्रम धनगढी, ड्रेस डिजाइन बाई श्रुति श्रेष्ठ एन्ड पारु अधिकारी। भेन्यु शुभश्री प्यालेस हसनपुर, चैत्र 31 गते 2073 बेलुकी 7 बजेदेखि। इन्ट्री फी सिङ्गल 1000, कपल 1500 विथ डिनर। नेपाली मनपन शुभश्री प्यालेस हसनपुर।
ब्रेकपछि समाचारमा स्वागत छ। अब चुनावी खबरहरू। 2 दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा दार्चुलाका दलहरू उम्मेद्वारको टुङ्गो लगाउनुतिर बढी केन्द्रित भएका छन्। काङ्ग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेद्वारको टुङ्गो लगाउन सुरु गरेका हुन्। दार्चुलाका 9 स्थानीय तहमा केहीमा उम्मेद्वारको टुङ्गो लागिसकेको छ। सुनौ दार्चुला संवाददाता नरेन्द्र कार्कीको रिपोर्ट।
2 दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा दार्चुलाका 9 तहमा 3 दलबीच प्रतिस्पर्धा हुने अटकल गरिएको छ। जिल्लामा रहेका नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने अटकल गरिएको हो। जिल्लामा पछिल्लो समय केही वडाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी, अखण्ड नेपाल र नेकपा संयुक्त जस्ता साना दलहरूले समेत प्रतिस्पर्धा गर्ने अटकल गरिन थालेको छ। वैशाख 31 गते स्थानीय तहको निर्वाचन हुने भएपछि सदरमुकामदेखि गाउँको चोक तथा चिया पसल सबै ठाउँमा निर्वाचनको चर्चा हुन थालेको छ। स्थानीय तहको संरचना अनुसार दार्चुलामा 7 गाउँ पालिका र 2 नगरपालिकामा विभाजन भएको छ। राजनीतिक दल उम्मेदवारी दिने व्यक्ति छनौट गर्ने तयारीमा व्यस्त छन्। वडा तहदेखि नै उम्मेदवारी छनौटको लागि राजनीतिक दलका नेताहरू दौडधुममा लागेका छन्। अधिकांश राजनीतिक दलहरूले वैशाख 1-7 सातासम्म उम्मेद्वार टुङ्ग्याउने तयारी भइरहेको बताएका छन्। दार्चुलामा नेपाली काङ्ग्रेस र नेकपा एमाले भित्र उम्मेद्वारी छनौट गर्न बढी सकस भइरहेको छ। नेपाली काङ्ग्रेसले हालसम्म अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, शैल्य शिखर नगरपालिका, नौगाड गाउँपालिकामा उम्मेद्वार टुङ्ग्याएको काङ्ग्रेस सचिव हरक सिंह विष्टले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रले सबै तहमा प्रमुख उम्मेद्वारी टुङ्ग्याएको नेकपा माओवादी केन्द्रका नेता पदमराज पन्तले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रले उपप्रमुख भने टुङ्ग्याउन बाँकी छ। हालसम्म केन्द्रले अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, मल्लिकार्जुन गाउँपालिका र ब्यास गाउँपालिकामा महिला उम्मेद्वार टुङ्ग्याएको छ। अधिकांश वडा तहदेखि आउने उम्मेद्वारको टुङ्गो वैशाख 5 गते भित्र लगाउने तयारी गरेको माओवादी केन्द्रले जनाएको छ। बिहिबारदेखि भएको नेकपा एमाले जिल्ला कमिटी सचिवालय बैठकमा जिल्लामा एमालेका आकांक्षी उम्मेद्वारको बारेमा छलफल सुरु भएको छ। एमाले हालसम्म सम्म अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र लेकम गाउँपालिकामा मात्र उम्मेद्वार टुङ्गिएको छ। बाँकी गाउँपालिका र खास गरी नगरपालिकामा उम्मेद्वारका आकांक्षी बढी भएपछि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घरतीले जानकारी दिनुभयो। जिल्लाको नौगाड गाउँपालिकामा अखण्ड नेपालले समेत वडा तहमा उम्मेद्वारी घोषणा गरेको छ। रापरपाले जिल्लाका अधिकांश ठाउँमा उम्मेद्वार घोषणा गर्ने तयारी गरेको छ भने नेकपा संयुक्तले पनि लेकम क्षेत्रमा उम्मेद्वारी दिने बताएको छ। जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीको गाउँ क्षेत्रमा नेकपा संयुक्तले पनि उम्मेद्वार दिने तयारी थालेको छ। दिनेश एफएमका लागि नरेन्द्र कार्की, दार्चुला।
अब बाँकी खबर। राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख 3 गते टिकापुरमा गर्ने चुनावी आमसभाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टीले आज पत्रकार सम्मेलन गर्दै 20,000 जनता उतार्ने गरी टिकापुरको आमसभाको तयारी भइरहेको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै पार्टीका कैलाली जिल्ला अध्यक्ष गजेन्द्र सिंहले टिकापुरको आमसभामा सेती अञ्चलका 5 जिल्लाबाट सहभागी ल्याइने जानकारी दिनुभयो। उहाँले निर्वाचनलाई लक्षित गर्दै आयोजना हुने आमसभापछि कैलालीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थिति अझ बलियो हुने बताउनुभयो। आमसभामा पार्टी अध्यक्ष तथा उप प्रधानमन्त्री कमल थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, नेता पशुपति शमशेर जबरा लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। टिकापुरमा 3 गते सेती अञ्चल स्तरीय आमसभाको दोस्रो दिन वैशाख 4 गते महेन्द्रनगरमा महाकाली अञ्चल स्तरीय आमसभाको आयोजना हुने पार्टीले जनाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलालीका सबै क्षेत्रमा स्थानीय तहमा चुनाव लड्ने जनाएको छ। जिल्ला अध्यक्ष सिंहले धनगढी उपमहानगरपालिका सहित सबै नगरपालिका र गाउँपालिकामा राप्रपाले चुनावी प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो। कैलालीको चुनावमा निर्णायक शक्ति मानिने राप्रपाले विभिन्न पार्टीसँग चुनावी तालमेलका लागि छलफल गरिरहेको पनि अध्यक्ष सिंहले जानकारी दिनुभयो।
अब एउटा खेल खबर। सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएल अन्तर्गत आज भएका खेलमा कञ्चनपुर आइकोनिक र विराटनगर किङ्सले जित हात पारेका छन्। पहिलो खेलमा कञ्चनपुर आइकोनिकले पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहालाई 11 रनले पराजित गरेको हो। दोस्रो खेलमा विराटनगर किङ्सले सिवाई सियतरियामाथि हात विकेटको शानदार जित दर्ता गर्यो। सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 105 रन बनायो। कञ्चनपुरका लागि सुनिल धमनाले 39 रन, सिद्धान्त लोहनीले 27 रन बनाए, सागर पुनले 20 रन बनाए। कञ्चनपुरका 5 ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। धनगढीका रामनरेश गिरी र आरिफ शेखले 2-2 विकेट लिए। सुशान्त भारी र प्रेम तामाङले 1-1 विकेट लिए। 106 रनको लक्ष्य पछि आएको धनगढी 17 ओभर 4 बलमा 94 रन बनाएर अलआउट भयो। धनगढीका लागि पारस खड्काले 23 बलमा 23 रन, आरिफ शेखले 22 रन, पृथ्व बास्कोटाले 17 बलमा 19 रन र अनिल मण्डलले 15 बलमा 12 रन बनाए। धनगढीका 4 ब्याट्सम्यान शून्यमा आउट भए। प्रेम तामाङ र सुशान्त भारी 1-1 रनमा आउट भए। धनगढीले 5 रन जोड्दा आफ्ना बाँकी सबै विकेट गुमाएको हो। कञ्चनपुरलाई जिताउन अविनाश कर्णले 3, ललित भण्डारी र चन्द्र साउदले 2-2 विकेट लिए। सिद्धान्त लोहनी र सुनिल धमलाले 1-1 विकेट लिए। लगातार 2 हार पछिको पहिलो जित हात पार्नुमा बलरहरूले अन्तिम ओभर उत्कृष्ट खेल देखाएको बताउनुभयो। अघिल्लो पटक भएको धनगढी क्रिकेट लिगको च्याम्पियन टिम धनगढीले लगातार 2 खेल गुमाएको छ। लिग अन्तर्गत बिहेबार दिउँसो भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अतरियाले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै 92 रन मात्रै बनाउन सक्यो। अतरियाका लागि महबुब आलमले 27, करण केसीले 17, ज्ञानेन्द्र मल्लले 14 र ज्ञानेन्द्र खुबरले 10 रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन्। विराटनगरका लागि सन्दीप लामिछानेले 3 र जितेन्द्र मुखियाले 2 विकेट लिए। 93 रनको लक्ष्य लिएर मैदान उत्रेको विराटनगरले 11.5 ओभरमा 2 विकेटको क्षतिमा विजयी लक्ष्य पुरा गर्यो। जितका लागि आसिफ शेखले सर्वाधिक 46 र दिपेन्द्र सिंह ऐरीले 26 रन बनाए। अविनाश बोहरा र शशी केसीले 1-1 विकेट लिए। प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा रूपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स तथा दोस्रो खेलमा सिआइसी अत्तरिया र धनगढी टिम चौरहाबीच हुने आयोजकले जनाएको छ।
खबर संक्षेपमा। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाडी गाउँपालिकामा 2 दिने मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। उक्त कार्यक्रममा बेलडाडी गाउँपालिकाका कार्यकारी अधिकृत तथा मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण समितिका संयोजक धर्मराज जोशीको सभापतित्वमा मानव बेचबिखन रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो।
र कञ्चनपुरको बेलनारीका विभिन्न ठाउँमा चोरी सिकारी नियन्त्रण सम्बन्धी युवा परिचालन अभियान सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ। बेलनारी र रौतेले बिछुवाका बीचमा रहेको बागेश्वरी उपभोक्ता समितिको आयोजनामा चोरी सिकारी नियन्त्रण समितिलाई दुई दिने अभिमुखीकरण तालिम उपभोक्ता समितिका अध्यक्ष शिवराज अधिकारीले जानकारी दिनुभयो। अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक।
वर्ष 2073 को आज अन्तिम दिन, यस वर्ष ठूला उपलब्धि नभए पनि विकास निर्माणका योजनाहरूको सुरुवातले सुदूरपश्चिमवासी आशावादी।
धनगढीमा मतदाता लक्षित टुक्रे कालोपत्रे गरिँदै छेउछाउमा ग्राभेल समेत नभएका सडकको बीचबीचमा कालोपत्रे गरिएपछि स्थानीय अचम्मित।
चुनावका बेला बझाङमा छ महिनादेखि अवरुद्ध सिँचाइ कुलो, वाइसिएलद्वारा मर्मत, दार्चुलाका स्थानीय तहमा दलहरू उम्मेद्वारको टुङ्गो लगाउँदै।
र धनगढी प्रिमियर लिगमा कञ्चनपुर आइकोनिकको रोमाञ्चक जित, पारस खड्काको कप्तानीको टिम धनगढीको लगातार दोस्रो हार।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त, साँझ 6:30 बजेको आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष राउत पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।
DFM Time Check. It's 7 p.m.